اور یہ عظمت جس امت میں بھی پیدا ہو جائے جاہلی رسوم کی طرف بازگشت اور دین بطور تعقل اور امام کی عدم شناخت، یہ صفات جس امت میں بھی جمع ہو جائیں گے، اگر وہ امت اپنے امام کو قتل کر دے تو تعجب کی بات نہیں ہے بلکہ مقام عبرت. حب دنیا کی جہاں تک بات ہے، ایک نقطہ اس میں یہ چھوڑ گیا تھا کہ عمر سعد جو امام حسین علیہ السلام کو قتل کرنے کے لیے پہنچا تھا، اس کو بنی امیہ سے کوئی خاص ہمدردی نہیں تھی اور نہ امام حسین سے کوئی خاص دشمنی تھی، تو پھر کیوں آیا وہ امام حسین کے مقابلے میں؟ تو اس کا ایک ہی جواب ہے، وہ ہے حب دنیا. اگر عمر سعد سے یہ کہا جاتا کہ ہم حکومت رہ تم کو دیتے ہیں، تم یزید کو قتل کر دو، تو وہ شاید یزید کو قتل کرنے پر بھی راضی ہو جاتا، کیونکہ وہ حب دنیا یعنی دنیا کا بندہ تھا. دنیا کا بندہ، اس سے آپ پیسے دے کر جو چاہے وہ کام کروا لیں، وہ کرنے کے لیے تیار تھا. یہ حضرات جب بھی کسی قوم میں جمع ہوتے ہیں وہ اپنے پیشواؤں کو نہیں چھوڑتے، اپنے پیشواؤں کو قتل کر دیتی. قرآن مجید میں اس کی صریح مثال قوم بنی اسرائیل کی ہے کہ بنی اسرائیل نے جب بنی اسرائیل کے اندر یہ تمام صفات جمع ہو گئی تو بنی اسرائیل نے نبیوں کا قتل کرنا شروع کر دیا. انگنت نبیوں کو بنی اسرائیل نے قتل کیا. اور اگر آج کے دور میں بھی اگر ہم کسی قوم کو ذلت کا شکار دیکھ رہے ہیں، کسی قوم میں پستی دیکھ رہے ہیں، تو پھر ہم کو یہ سمجھ لینا چاہیے کہ یہ جو مذکورہ صفات ہے اس قوم میں پائی جا رہی ہے، حب دنیا اس قوم میں آ گیا ہے، جاہلی رسوم کی طرف بازگشت اس قوم میں پیدا ہو گئی ہے، اس قوم میں دین کو اپنی موازی پر اپنی معیارات پر پرکھا اور تولا نہیں جاتا ہے، اور اس قوم کے اندر امام کی شناخت نام کو بھی نہیں ہے، امام کی شناخت بھی نہیں ہے جس قوم کے اندر ذلت پستی پائی جاتی ہے. یہاں پہ ایک واقعہ میں نقل کرنا چاہوں گا جو ساتویں امام کا ہے، حضرت قصب بن جعفر کا. یعنی اگر اس واقعے سے ثابت یہ کرنا چاہ رہا ہوں، اس واقعے سے نتیجہ یہ لینا ہے ہم کو کہ اگر کسی شخص کے اندر رمق برابر بھی معرفت ہو تو پھر وہ کسی بھی وقت یعنی امام کی شناخت سے دریغ نہیں کر سکتا، پیچھے نہیں کر سکتا. اگر ذرہ برابر بھی معرفت اس کے اندر ہو تو موسیٰ بن جعفر کا گزر ایک گلی سے ہو رہا تھا، جب آپ گزر رہے تھے تو ایک گھر سے گانے بجانے کی آواز آنے لگی، تو اس گھر کی گلی کسی کام سے باہر نکلی، تو حضرت موسیٰ بن جعفر نے اس گلی سے پوچھا کہ اس گھر کا مالک کون ہے؟ تو اس گلی نے کہا کہ اس گھر کا مالک ایک شخص ہے، میرا آقا ہے. تو حضرت موسیٰ بن جعفر نے اس گلی سے یہ پوچھا کہ تمہارا جو مالک ہے اس مکان کا، وہ غلام ہے یا آزاد ہے؟ وہ شخص غلام ہے یا آزاد ہے؟ تو یہ سن کر اس وہ نمک حلال گلی سے اپنے مالک کی اس کو بڑا غصہ آیا کہ اتنی بڑی شان و شوکت اور اتنا سب کچھ ہونے کے بعد بھی یہ پوچھا جا رہا ہے کہ میرا جو مالک ہے وہ غلام ہے یا آزاد آدمی ہے. خیر امام علیہ السلام وہاں سے گزر گئے، وہ کنیز اپنے گھر میں چلے گئی. جیسے ہی وہ کنیز اپنے گھر میں گئی تو اس کے مالک نے اس سے پوچھا کہ کیوں تمہیں اتنی دیر ہو گئی باہر؟ تو اس کنیز نے یہ کہا کہ ایک شخص گزر رہا تھا، گزرتے ہوئے اس نے پوچھا کہ یہ گھر کس کا ہے؟ تو میں نے کہا میرے مالک کا ہے. تو اس نے ایک عجیب سوال کیا جس میں الجھ گئی تھی، اسی وجہ سے مجھے دیر ہو گئی. تو اس شخص نے پوچھا کہ उस शख्स ने क्या सवाल किया है? तो उस औरत ने कहा कि उस शख्स ने यह पूछा कि इस घर में रहने वाला गुलाम है या आजाद है? इस घर में रहने वाला शख्स गुलाम है या आजाद है? वो शख्स के अंदर थोड़ी सी मारिफत थी, समझ गया कि ये कोई आम शख्स का किया हुआ सवाल नहीं है। तो जैसे ही ये सुना, वो नंगे पैर अपने घर से बाहर निकलकर इमाम का ताकुब करते हुए इमाम तक पहुंच गया। पहुंचने के बाद उसने कहा कि क्या सबब हुआ कि आपने ये फरमाया? कर समझ गया था कि गाने बजाने की आवाज उसके घर से आ रही थी। तब इमाम ने ये जुमला कहा कि यानी देखिए, जुमला कहने का मतलब ये है कि अगर गुलाम, अगर अब्दे खुदा होता, अगर अल्लाह का गुलाम होता, तो ये आवाजें इसके घर से नहीं आ रही होती। चूंकि ये अपने आप को आजाद तसव्वुर कर रहा है, चूंकि ये अपने आप को बेनियाज तसव्वुर कर रहा है खुदा की जात से, तब उसके घर से ही आवाजें आ रही। तो जरूरी शिनाख्त थी इमाम की, फौरन इमाम को देखा भी नहीं था और ना कनीज ने बतलाया था कि वो सब न जाफर है। लेकिन जैसे ही कनीज ने ये कहा कि शख्स ने इस किस्म का सवाल किया है, फौरन समझ गया कि ये कोई आम शख्स सवाल नहीं कर सकता, ये इमामी का सवाल है। नंगे पैर बाहर आ गया, नंगे पैर आकर कहा कि अब तक तो आजाद था लेकिन अब के बाद गुलाम हूं। अब तक तो मैं आजाद था लेकिन आज के बाद मेरी जिंदगी गुलामी की जिंदगी। गुलामी की जिंदगी से मुराद ये है कि इंसान अगर खुदा की बंदगी का तौफ अपनी गर्दन पर डाल ले तो तमाम बंदगियों से आजाद था। ये एक सजदा जिसे तू गिरा समझता है, हजार सजदों से देता है आदमी को नजात। अगर खुदा की बंदगी का तौफ इंसान अपने गर्दन पर डाल ले तो फिर वो दुनिया, सारी दुनिया की बंदगी से आजाद होता। लेकिन अगर सारी दुनिया की बंदगी का, अगर खुदा की बंदगी का तौफ इंसान अपने गर्दन से उतार दे तो सारी दुनिया की गुलामी और सारी दुनिया की बंदगी का तौफ उसके गले में पड़ जाता। अगर इंसान खुदा की बंदगी का तौफ अपने गले में डाल ले, इम्तियाज है उसके लिए, इम्तियाज की बात। तो जो लोग, अर्ज करने का मतलब यह है कि जो कौम होशो हवास इस कौम के बाकी रहते, वही कौम अपने ईमान की बात सुनती, वही कौम अपने ईमान की पैरवी करती। जो कौम राम हो, राम हो यानी जो कौम आराम हो, वहशी ना बन गई हो, दरिंदा सिफत ना बन गई हो, वही कौम अपने ईमानों की पैरो होती, वही कौम अपने ईमानों की बात सुनती। वहिला कौम अगर वहशी बन जाए, जिस तरह से दरिंदे वहशी बन जाते हैं, तो वो कौम इमाम की जिम्मेदारी में नहीं आ सकती। इमाम की बात वही सुन सकते जो होशो हवास में हो। इमाम अली अलैहिस्सलाम ने खुदा से ये दुआ की है नहजुल बलागा में कि ऐ परवरदिगार, तू मुझको इनसे छीन ले और इनको मुझसे छीन ले। यानी जो कौम, ये हजरत अली अलैहिस्सलाम को जो कौम मुयस्सर आई, हजरत इतना उकता गए थे उस कौम से कि हजरत ने ये दुआ की खुदावंद आलम की बारगाह में कि तू इस रेवड़ को, इस गल्ले को, इस गोसपंदों के गल्ले को मुझसे छीन ले इस रेवड़ को और मुझको इनसे छीन ले, यानी मुझको इनसे छुड़ा दे। क्यों? उनकी सिफात क्या है? क्योंकि वो लोगों जिनके बदन करीब करीब हैं लेकिन एक दूसरे से दूर है, जो दिखने में तो बजाहिर एक नजर आ रहे हैं लेकिन इनके दिल एक दूसरे से मिलते नहीं है, इनके दिल एक दूसरे से जुड़े हुए नहीं। कौमों की हालत यही होगी, मिलना जुलना सब अपनी जगह बरकरार है, करीब है, खा रहे हैं, पी रहे हैं, उठ रहे हैं, बैठ रहे हैं, लेकिन दिल इनके दूर है आपस में। मुझे वो लोग अता फरमा जो मेरे पीछे चले, और इन्हें वो लोग इन्हें ऐसा हाकिम अता कर जो इनके पीछे चले। यानी इमाम इमाम हमेशा कायद होगा, कायद कहते हैं आगे चलने वाले, कायद आगे चलता कौम पीछे होती। लेकिन कौमें जब सरकश हो जाती तो वो आगे बढ़ जाती उस रेवड़ की तरह, जो गोस्पंदों का भेड़ों का जो गल्ला होगा वो कभी कभी वो कायद को अपने रौंदता हुआ आगे बढ़ जाता, वो अपने कायद को रौंदता हुआ आगे बढ़ जाता। लेकिन इमाम को कैसे लोग चाहिए, इमाम को ऐसे लोग चाहिए जो इमाम के पीछे चले ना इमाम के आगे चले। इमाम ने दुआ फरमाया कि तू मुझे ऐसे लोग अता फरमा जो मेरे पीछे चले, ना ये कि मुझे अपने पीछे चलाए। और इनको एक ऐसा शख्स अता फरमा जो इनके पीछे चले, क्योंकि जो हांकने वाले होते हैं, जो हांकने वाले होते हैं कायद नहीं होते, वो पीछे चलता है। हांकने वाला जो रेवड़ों को हांकने वाला होता है वो पीछे पीछे रहता, लाठी लेके डंडा लेके वो रेवड़ के पीछे पीछे चलते रहता। लेकिन कायद कभी पीछे नहीं रहता, कायद हमेशा आगे रहता, कायद हमेशा आगे आगे रहता। कौमों की ख्वाहिश ये रहती कि वो कायद के आगे चले। लेकिन इमाम अली अलैहिस्सलाम फरमा रहे हैं कि मुझे ऐसी ही कौम अता फरमा जो मेरे पीछे चले, ना ये कि मेरे आगे बढ़ जाए। सबसे बड़ा बुहरान रसूल खुदा की रहलत के बाद जो पैदा हुआ वो यही कयादत का बुहरान। एक जो सबसे अहम चीज जो शख्सियतों को पहचानने में माने हैं वो हम असल होना है। हम अपने जमाने की बर्जस्ता शख्सियतों की शिनाख्त नहीं कर सकते, क्योंकि खुद हम असल होना एक ही जमाने में एक ही वक्त में एक ही मकान में एक ही जमान में जिंदगी गुजारना रुकावट बन जाता शख्सियत को सही समझने में। जब तक रसूल खुदा थे, रसूल खुदा की शख्सियत ऐसी थी कि कोई किसी की मुशाबहत नहीं थी रसूल खुदा की शख्सियत, जिसकी वजह से यह हुआ कि रसूल खुदा कायम बने रहे, यानी हमेशा आगे रसूल खुदा आगे रहे, कौम हमेशा रसूल खुदा के पीछे रहे। रसूल खुदा के बाद मुश्किल ये हो गई कि कुछ आप देखते हैं बाजार में आर्टिफिशियल सामान हो, यानी बिल्कुल ओरिजिनल की तरह उसको बनाते हैं लेकिन होता आर्टिफिशियल। मसलन ये मसनूई मेवे जो बनाते हैं, मसनूई माउस, दूर से आप देखिए आप शिनाख्त नहीं कर सकते ये माउस असली है या नकली है। मेवे जो होते हैं दूर से आप देखिए अंगूर लटके हैं, दूर से जब आप नजर करते या सत्ती निगाह आप करते तो आपको ये महसूस होता कि ये असली है। उसी तरह रसूल खुदा के बाद क़यादत का ऐसा बुहरान पैदा हुआ, कई आर्टिफिशियल कायद तैयार हो गए जिसके नतीजे में जो हकीकी कायद है वो उभर के नहीं आ सका सामने, यानी लोगों को हकीकी कायद की शिनाख्त नहीं हो सकी क्योंकि आर्टिफिशियल कई बन गए जमाने में। वो लोग ये कहते थे ये भी साहबी है वो भी साहबी, ये भी साहबी वो भी साहबी, यानी उनका पैमाना ये था साहबी होना पैमाना। आज भी हमारे दरमियान जो पैमाने हैं वो लिबास के पैमाने, ये लिबास ऐसा है तो ये ऐसे है, ये लिबास ऐसा है तो ये ऐसे। उस जमाने में साहबियत का लिबास था, यानी दोनों साहबी है और दोनों साहबी का नजूम है, नजूम यानी सितारों की तरह है। रसूल खुदा की हदीस है ना कि हम मेरे तमाम तर सहाबा का नुजूम सितारों की तरह है। खूब जब सितारों की तरह है तो तमाम के तमाम नूर देने वाले हैं, तमाम सितारे नूर देने वाले हैं, तो जब तमाम सितारे नूर देने वाले हैं तो सब बराबर है, ये भी सहाबी है वो भी सहाबी है। और अगर इनके दरमियान आपस में कोई चप्पलिश हो जाती है, सहाबियों के दरमियान आपस में किसी बात पर रिजा हो जाता है तो वो जाने दो, हमको उससे क्या लेना देना। आज भी ये फिक्र मौजूद है, आज भी ये फिक्र मौजूद है कि सहाबा अगर आपस में इनमें जब कलिश हो जाए किसी बात पर रिजा हो जाए तो कल नजूम है पूरे बराबर है पूरे सितारों की तरह है, गोली देना इनका काम है। तो ये आपस में अगर किसी मामले में उलझ जाए तो हमको इसमें हमारा कोई मौके हम इख्तियार नहीं कर सकते, उन्हीं के ऊपर छोड़ देना चाहिए। सटीक निगरी है, सटीक निगरी यानी सटीक तौर पर देखना, वाकयात को बिल्कुल सटीक लेना, बिल्कुल ऊपर ऊपर से देख लेना, जिसके नतीजे में बसीरत नहीं आती, बसीरत नहीं आने के नतीजे में अमीरुल मोमिनीन और गैर अमीरुल मोमिनीन में शिनाख्त नहीं हो पाती। और जब यह चीज पैदा हो जाती किसी कौम में तो वो जाकर खत्म काम पर होती, खत्म इमाम को खत्म करके होती। किसी कौम में, किसी उम्मत में अगर ये शय पैदा हो जाए कि वो तशखीस की सलाहियत खो दे, असली कौन है और नकली कौन है, तो फिर वो कौम का नतीजा ये है कि वो अपने इमाम को भी कत्ल कर देती, वो अपने पेशवा को भी कत्ल कर देती। अगर यालैतना कुन्ना माअकुम, हम लोग कह रहे हैं कि ऐ काश हम होते उस वक्त तो हम आपके साथ होते, ये कह देना बहुत आसान है। शिनाख आज हम क्या कर रहे हैं, आज भी तो हम यालैतना कुन्ना माअकुम कह रहे हैं, ये कह रहे हैं हम यालैतना कुन्ना माअकुम, आज भी तो हम ज़ियारतों में पढ़ रहे हैं, लेकिन क्या हमको तशख़ीस हासिल होगी? अगर हम उस जमाने में होते तो यकीनन हम अली के साथ होते, अगर हम उस जमाने में होते तो यकीनन हम हसन के साथ होते, अगर हम उस जमाने में होते तो यकीनन हम हुसैन का साथ देते। क्या तशख़ीस की इतनी सलाहियत और इतनी अहले बसीरत और बाबसीरत हम बन चुके हैं? ये तो हम एक 1400 साल गुजर जाने के बाद उस वाकये को देख रहे हैं। अगर हम उसी जमाने में पैदा होते, उसी जमाने में होते तो क्या कह सकते थे हम या लैतना कुन्ना माअकुम और इस बात पर हम पूरे खड़े उतर सकते थे? ना। जिस तरह आज हम देखिए, आज हमारी जो हालत है, आज हम जिस तरह हैरान और सरगर्दान है, उस जमाने में भी हम उसी तरह हैरान और सरगर्दान होते। उस जमाने में भी हमको तशख़ीस की सलाहियत नहीं पता होती कि हमको किस तरफ जाना है, हमको उमर साद के लश्कर के साथ करबला पहुंचना है या हमें हुसैन के लश्कर के साथ करबला पहुंचना है। जिस तरह से आज यानी हम आज की अपनी हालत को ये तसव्वुर करें कि आज हम जैसे हैं उस जमाने में भी होते तो वैसे ही होते, आज जैसे तशख़ीस नहीं है, तो उस जमाने में भी हम तशख़ीस नहीं कर पाते। तो ये एक इबरत का मकाम है, यहां पर इबरत हमको लेनी है इस वाक़े से। और जहां तक उमर साहब का ताल्लुक है, उमर साहब किसी फर्द का नाम नहीं है, उमर साहब कोई फर्द नहीं है और ना उमर साहब का लश्कर 35,000 पर मुश्तमिल है। उमर साहब एक फर्द नहीं है बल्कि उमर साहब एक ग्रोह है, जिसमें भी हुब्बे दुनिया आ जाए, जिसमें भी दीनदारी बगैर ताकुल के आ जाए, जो भी अपने इमाम की शिनाख्त न रखता वो उमर साहब है, वो या उसको उमर साहब बनने में वक्त नहीं लगेगा। और ना उमर साहब का लश्कर 30,000 पर मुश्तमिल है, बल्कि उमर साहब का लश्कर हजारों लाखों में उमर साहब का लश्कर है, जिसमें भी इमाम की शिनाख्त मौजूद नहीं है, इमाम की मारिफत उसके अंदर मौजूद नहीं है, हुब्बे दुनिया उसके अंदर रासिख है, दीनदारी है, तो बगैर ताकुल के ऐसे शख्स को ना उमर साहब बनने में वक्त लगता है और ना उमर साहब के लश्कर का सिपाही बनने में वक्त लगता है। लोग इंकलाब इस्लामी ईरान के बारे में ये कहते हैं, मुख्तलिफ तफसीरें लोग बयान करते हैं इंकलाब इस्लामी ईरान के बारे में। बाज़ लोग ये कहते हैं लोग शाह की माशी पॉलिसियों से तंग आ गए थे, शाह ने कौम को गरीब कर दिया था, जिसके नतीजे में लोग शाह के खिलाफ हो गए। बाज़ लोग कहते हैं नहीं, शाह बहुत जालिम था, वो बेजा जुल्म कर रहा था, लिहाजा कौम उसके खिलाफ हो। बहुत से लोग ये कहते हैं कि शाह गर्ब का गुलाम बन चुका था मगरबी दुनिया का, इसलिए लोगों ने उसके खिलाफ किया। लेकिन खुद अगर इमाम खुमैनी से पूछा जाए कि आपने शाह के खिलाफ क़याम क्यों किया, तो उनके पास दो जुमले हैं, उनके पास दो जुमले हैं, मां अर्चे दारी अस मुहर्रम सफर दारी, मां अर्चे दारी अस सैयद शोहदा दारी, हमारे पास जो कुछ है वो मुहर्रम सफर की देन है, हमारे पास जो कुछ है वो सैयद शोहदा की देन है। मुहर्रम सफर इस्लाम रा जिंदा नहीं, زندگی کی یادداشت ہے, محرم اور سفر ہے کہ اسلام جو اسلام کو زندہ رکھے ہوئے. یعنی یہ کہنا چاہ رہے کہ جن بنیادوں پر سید الشہداء نے یزید کے خلاف قیام کیا تھا, انہی بنیادوں پر اس مکتب سید الشہداء کے ایک شاگرد نے اپنے زمانے کے یزید کے خلاف قیام کیا. دیکھیے قوموں کو, قومیں ہم الاجل الاجل کے بڑے نعرے لگا رہے ہیں, ہر نماز کے بعد اللہم کل ولی کر پڑھ رہے ہیں, لیکن واقعا اگر ہمارے اندر بصیرت ہو تو اس تناظر میں دیکھیے آپ, بنی اسرائیل کی قوم جو تھی وہ حضرت موسیٰ سے یہ کہنے لگی کہ آپ ہمیں کوئی امام اور پیشوا مقرر کیجیے, ہم بغیر پیشوا کے ہیں, بغیر امام کے ہیں, آپ کوئی پیشوا یا کوئی امام ہمارے لیے مقرر کیجیے. تو حضرت موسیٰ نے کہا کہ میں جو تمہاری حالت دیکھ رہا ہوں, تمہاری حالت کی بنیاد پر میں بہتر یہ سمجھ رہا ہوں کہ تمہیں تم امام کے متحمل نہیں ہو سکتے, تم کسی امام کو برداشت نہیں کر سکتے, بہتر اسی میں ہے کہ تم بغیر امام کے رہو. بہت اصرار کیا, بہت اصرار کیا, تو حضرت موسیٰ نے حضرت تالوت کو, یعنی تالوت کو مقرر کیا کہ یہ تمہارا پیشوا ہے. جیسے ہی تالوت کو حضرت موسیٰ نے بھگوان امام اور پیشوا ان کے لیے پیش کیا, وہ فوراً معترض ہونا شروع ہو گئے, فوراً اعتراض کرنا شروع کر دیے, کس کن بنیادوں پر آپ یہ شخص کو ہمارے لیے امام قرار دیے گی, نہ تو اس کا نسب اچھا ہے, یعنی یہ کوئی امیر خاندان سے اس کا تعلق نہیں ہے, کوئی خاندانی شخص نہیں ہے, اور نہ ہی اس کے پاس پیسہ ہے, نہ ہی اس کے پاس دولت ہے, نہ نسب ہے, نہ ثروت ہے, یعنی جو چیزیں ان کے ملاقات ہیں وہ بیان کر رہے ہیں, نہ نسب کی بنیاد پر یہ ہے اور نہ ہی قدرت کی بنیاد پر یہ, پھر کس بنیاد پر آپ اس شخص کو ہمارا پیشوا قرار دے رہے ہیں, ہم اس کو نہیں مانتے اپنا امام. تو قرآن مجید نے آ کر کہا کہ امام اور پیشوا ہونے کے لیے دو چیزیں ضروری ہیں, بسطتاً فی العلم و جسم, علم اور شجاعت. کسی شخص میں اگر علم اور شجاعت آ جائے تو وہ شخص کسی قوم کا, کسی طائفے کا, کسی قبیلے کا امام اور پیشوا ہو سکتا. قرآن مجید کا ملا یہ ہے اور ہمارے تمام ائمہ میں یہ صفت مشترک ہے, علم اور شجاعت. خوب, تو جیسے ہی بعض لوگوں نے اعتراض کیا, ایک کھڑا وہی الگ ہو گیا. حضرت تالوت نے کہا چلو میرے ساتھ, حضرت تالوت قائد بن کر آگے جا رہے ہیں, پیچھے آ رہے ہیں. پہنچتے پہنچتے نیل کے پاس پہنچ گئے, تھکے ہارے نیل کے پاس جب پہنچے تو تالوت نے ان سے کہا کہ یہاں کچھ کھانا پینا نہیں ہے, زندہ رہنے کے لیے جتنا پانی پی سکتے بس اتنا پی لو, اور رکنا یہاں پر نہیں ہے, اور فوراً اس نہر کو ہمیں عبور کرنا ہے, اس نہر کے اس پار کو جانا ہے. تو بعض لوگ معترض ہو گئے, انہوں نے کہا یہ کیا بات ہے, تھکے ماندے یہاں پر پہنچے ہیں, کچھ کھا بھی لیں, کچھ سستا لیں, اس کے بعد پھر مدد کرتے ہیں, یہ کیا بات ہے کہ اتنا ہی پانی جتنا تم کو جینے کے لیے ضروری ہے. وہاں پہ پھر ایک بڑا وہی رک گیا, وہ لوگ آگے نہیں بڑھ سکے. حضرت تالوت جب اس طرف پہنچے نیل کو پار کر کے, دریائے نیل کو پار کر کے تالوت جب اس طرف پہنچے تو وہاں پہ جالوت کا بڑا لشکر پھیلا ہوا ہے جو تر و تازہ ہے, ہر حوالے سے تندرست ہے, اسلحے سے لیس ہے. اس لشکر کو دیکھ کے جب پہنچے وہاں تو حضرت تالوت نے کہا کہ اب یہ جالوت کے لشکر سے لڑنا ہے. تو وہاں پر ایک تھوڑا اختلاف کر کے اٹھ گیا, وہ بولے یہ لشکر سے اتنے ایسا لشکر جو کھا پی کر اور اسلحے سے لیس ہے, ایسے لشکر سے ہم لڑے. حضرت موسیٰ نے کیا کہا تھا, میں تم کو اگر امام مقرر کر دوں تو تم اس کے متحمل نہیں ہو سکو گے, میں تمہارے اندر وہ صفات نہیں دیکھ رہا ہوں کہ تم کسی امام کو برداشت کر سکتے. لیکن وہاں پہ بڑا الگ ہو گیا, یہ تو خدا کی طرف سے حضرت داؤد وہاں پہنچ گئے اور جالوت کے لشکر کو شکست ہو گئی, تو ان کی آبرو بچ گئی, یہ جو بچا ہوا پڑا تھا ان کی آبرو بچ گئی, وہ اللہ ان کے اندر ذری صلاحیت نہیں. اور آج ہم جو الحجن الحجن کہہ رہے ہیں, کیا ہم بالکل آمادہ ہو گئے, بالکل آمادہ ہیں امام کا استقبال کرنے کے لیے؟ شناخت, عدم شناخت, امام کی شناخت نہ ہونے کی وجہ سے اللہ نے اپنی آخری حجت کو ذخیرہ کر دیا کہ میں تم لوگ 11 حجتوں کو میری ضائع کر چکے ہو, اب 12ویں کو میں ضائع ہونے نہیں دوں گا. ये ज़खीरा है, उस वक्त तक ज़खीरा है जब तक तुम्हारे अंदर सही शिनाख इसकी पैदा ना हो
जाए। क्या बात है,
सही शिनाख इसकी जब तक तुम्हारे अंदर पैदा ना हो जाए उस वक्त तक ये ज़हूर फरमाने वाला नहीं है, ज़हूर करने वाला नहीं है, पर्दे दबल से बाहर आने वाला नहीं है। तो वैसे और शिनाख इमामत का इमामत का लुबे लुबा आप एक जुमले में एक कलमे में समझ लीजिए, वो है बेचूनो चरा इताअत। बेचूनो चरा इताअत ये इमामत का लुबे लुबा है, इमामत का पूरा फायदा ये है। हजरत नबी अलैहि सलाम ने क्या दुआ की थी खुदावंद आलम से, खुदावंद आलम तू ऐसा रब है जैसा मैं चाहता हूं, तू मुझे ऐसा बंदा बना दे जैसा तू चाहता है, ये हजरत अली की दुआ है। हमारी दुआ क्या होनी चाहिए, परवरदिगार अली ऐसा पेशवा है जैसा हम चाहते हैं, तू हमको वैसा मुक्तदा बना दे जैसा अली चाहते
हैं। क्या बात है, वाह वाह।
अली की आरजू क्या है, अली की आरजू ऐसा मानने वाला हो, ऐसा मानने वाला हो जैसे मालिक अश्तर। अली ने मालिक अश्तर की आरजू, अली ने कहा कि मालिक अश्तर, मालिक अश्तर के लिए अली ने हसरत की कि मालिक अश्तर चाहिए, अली को मालिक अश्तर जैसा मानने वाला चाहिए। और मालिक अश्तर को कैसी शिनाख थी अली की, यानी जैसे अली चाहते थे वैसी शिनाख मालिक अश्तर को अली की थी। लेकिन क्या हुआ मालिक अश्तर के साथ, मालिक अश्तर को जब ये जो कहते हैं ना ये मासूम का नायब नायब गैर मासूम कैसा हो सकता, एक सवाल है मासूम का नायब गैर मासूम कैसा हो सकता, तो हजरत अली मासूम है, मालिक अश्तर को अपना नायब बनाकर भेज रहे हैं मिस्र में।
क्या बात,
और मालिक अश्तर गैर मासूम है, मालिक अश्तर की किस्मत में तो इत्तेफाक नहीं है हमारा। और जो नवाब अरबा हम कहते हैं नवाब अरबा यानी चार नायब, नवाब अरबा यानी चार नायब किसके, हमारे आखिरी हुज्जत में बारहवें इमाम के चार नायब, नायब की जमा नवाब है। नवाब अरबा को ये लफ्ज़ बता रहा है कि मासूम का नायब गैर मासूम हो सकता, नवाब अरबा तो चार नायब ही है वो गैर मासूम है। और तारीख में हदीसों की किताबों में नवाब अरबा के उरवान से भी लोग याद किए गए। तो अगर मासूम का नायब गैर मासूम नहीं हो सकता तो फिर ये नवाब अरबा और मालिक अश्तर और मोहम्मद इब्ने अबी बकर नायब कैसे हो गए हजरत अली अलैहि सलाम, ये दो मालिक अश्तर और मोहम्मद इब्ने अबी बकर ये हजरत अली के ऐसे चाहने वाले और ऐसे मानने वाले और ऐसे मुती कि खुद हजरत ने ऐसे मानने वालों की और ऐसे चाहने वालों की हसरत की। मालिक अश्तर जैसा मानने वाला, मालिक अश्तर जैसा मुती जब मिस्र बनाकर भेजे गए, मिस्र में मिस्र के हाकिम बनाकर जब मालिक अश्तर भेजे गए तो अभी मिस्र नहीं पहुंचे थे, मिस्र के बाहर ही मालिक अश्तर थे, वहां की कौम ने बहुत बड़ा इस्तेमाल किया। इमाम का नायब आ रहा है, इमाम का नुमाइंदा आ रहा है, तो मिस्र के बाहर एक बड़ा इस्तेकबालिया जलसा मुनअक्कद किया गया मालिक अश्तर के एजाज में, मालिक अश्तर आ रहे हैं। उस इस्तेकबालिया एजाज में चूंकि वो इलाका सरसब्ज और शादाब था और वहां पे शहद ज्यादा होता था, तो उन्होंने क्या किया कि शहद से एक शरबत तैयार किया। वो शरबत तैयार करके उन्होंने मालिक अश्तर से कहा कि आप जमीनी रास्ते से सफर करके आ रहे हैं, आप घोड़े पर सफर करके आ रहे हैं, धक्के मान ले, लिहाजा ये शरबत हमने तैयार किया, ये आप नोश फरमा लीजिए और उस शरबत में जहर मिला। यानी अली ने अपनी तरफ से जिस नुमाइंदे को भेजा था उस नुमाइंदे को इतना शदीद जहर के मालिक अश्तर पीते ही मालिक अश्तर का जिगर कटना शुरू हो और मालिक अश्तर आनन फानन उस जहर से शहीद हो। यानी इमाम ने जिसको नायब बनाकर भेजा था, यानी इमाम का जो इमाम ने जिसकी हसरत की है मालिक अश्तर जैसे की, वो उसको ऐसा शहीद कर दिया गया। मोहम्मद इब्ने अबी बकर के साथ क्या हुआ, मोहम्मद इब्ने अबी बकर जब हाकिम बनाकर भेजे गए तो लोगों ने एक मुर्दा जानवर की पोस्ट को लेकर मोहम्मद इब्ने अबी बकर को उस उसमें डालकर पोस्ट को सीके आग में फेंक दिया, जिंदा मोहम्मद इब्ने अली बकर को जला दिया गया। अली के परवरदार थे मोहम्मद इब्ने अली बकर की तरबियत अली के हाथों पर। यानी यहां दिखलाना यह मकसूद है कि इमाम की शिनाख्त न होने के नतीजे में, अपने रहबर की शिनाख्त न होने के नतीजे में कौमें बुरी तरह उनका उनके साथ सुलूक कर सकती हैं और किया है, तारीख गवाह है, खुद कौमों ने बुरी तरह सुलूक किया है। आयतुल्लाह फजलुल्लाह मुनी का हम लोग शायद नाम ना सुने हो, एक तहरीक हुई थी ईरान में तहरीक मशरूता के नाम से, मशरूता की तहरीक में पेश पेश थे आयतुल्लाह फजलुल्लाह नूरी, और आयतुल्लाह फजलुल्लाह नूरी पर यह इल्जाम लगाया गया कि आप अंग्रेजों के खिलाफ है लिहाजा आपकी सजा मौत है। और जब फांसी पर लटकाया जा रहा था आयतुल्लाह फजलुल्लाह नूरी को, तो खुद उनका अपना सगा बेटा, हकीकी बेटा उन लोगों में ठहर कर थालियां बजा रहा था जो लोग फांसी दे रहे थे। ये मकाम इबरत, यानी सही शिनाख्त न होना, सही शिनाख्त इंसान को यहां तक लेके जाती है। जैसा हमारे शहर में जो चल रहा है, अदम शिनाख्त की वजह से इमाम मानने के लिए तैयार नहीं है, खुदा मानने के लिए तैयार। सही शिनाख्त न होने का नतीजा है, अदम शिनाख्त का नतीजा है। अगर शिनाख्त होती तो इमाम मानते, इमाम मानते तो इमाम काबिले इत्तेबा है, इमाम की इत्तेबा वाजिब है, इमाम की पैरवी वाजिब है, इमाम का हर हर हमारे लिए वाजिब। इन्नी तारीख फी मुसलमान की जो हदीस है, इस हदीस को मुसलमानों ने ठुकरा दिया। ठुकराने के नतीजे में यह हुआ कि वो इमाम को कत्ल करने के लिए आमादा हो। अगर एक हदीस को ठुकरा कर मुसलमान को इमाम को कत्ल कर दिया, अगर 20 हदीसों को ठुकरा देते मुसलमान, तारीख को अपना आईना करार देने की जरूरत है, यानी तारीख में अपना चेहरा देखने की जरूरत है कि हम कहां पे खड़े हैं, तारीख हमारा चेहरा किस तरह दिखला रही है। तारीख को पढ़ के गुजर जाना नहीं है, बल्कि तारीख को आईना बनाकर तारीख के आईने में अपना चेहरा देखने की जरूरत है। इसीलिए क्या कहा गया, लानल्लाहु उम्मतन ज़लमत का, यानी दो तरह के उम्र सालों पर लानत की गई है, दो तरह के उम्र साल, लानल्लाहु उम्मतन ज़लमत का व लानल्लाहु उम्मतन ख़तलत का। लानत हो उस उम्र साल पर जिसने आपको कत्ल किया, लानत हो उस उम्र साल पर जिसने आप पर जुल्म किया, व लानल्लाहु उम्मतन समिअत बिज़ालिका फ़रज़ियत पे, और उन तमाम उम्र सालों पर भी लानत हो जिन्होंने ये सुना कि आपको कत्ल कर दिया गया लेकिन वो इस बात पर राजी नहीं। इमाम के कत्ल पर, जुल्म पर, जुल्म के ऊपर जुल्म करना और जुल्म पर राजी रहना, ये दोनों सिफतें इंसान के अंदर जब आ जाए तो अब समझ लीजिए कि वो कौम इमाम को कत्ल कर सकती, नबी को कत्ल कर सकती, अंबिया को कत्ल कर सकती। तो इबरत का जो पहलू है वो ये है, इबरत का पहलू ये है कि अगर इमाम की सही शिनाख्त होती तो करबला के मैदान में नमाज पढ़ने वाले, रोजा रखने वाले इमाम को कत्ल न करते। इमाम की अदम शिनाख्त पहली चीज जो बयान की गई, दौरान जाहिलियत की तरफ बाजगश, इस्लामी अवतार को छोड़कर दौरान जाहिलियत की तरफ बाजगश सबब बनी के ये लोग इमाम के मुकाबले में आ जाए। दूसरी चीज हुब्बे दुनिया सबब बनी के ये लोग इमाम के मुकाबले में आ जाए। तीसरी चीज वो दीनदारी जो ताक्कुल और तफक्कुर के बगैर हो, बगैर सोचे समझे दीन को अपना लेना, सबब बना के ये लोग इमाम के मुकाबले में आ जाए। चौथी चीज जो सबब बनी ये लोग इमाम के मुकाबले में आ गए, वो इमाम की अदम शिनाख्त है, इमाम की शिनाख्त का न होना। अगर इमाम की सही शिनाख्त इनको मैसर आ जाती तो कभी ये लोग इमाम के मुकाबले में, ये दीनदार तबका, नमाज पढ़ने वाला, रोजा रखने वाला तबका, ये कभी भी इमाम के मुकाबले में नहीं आ सकता था अगर हकीकी शिनाख्त होती इमाम की। आज हम खुद को उनकी जगह पर रखकर देखें कि हमें इमाम की किस हद तक शिनाख्त है, किस हद तक हम इमाम के मुफ्ती हैं, किस हद तक हम इमाम के ताबे हैं, कि کیونکہ شناخت کے نتیجے میں یعنی معرفت کے نتیجے معرفت کیا کرتی ہے؟ معرفت محبت ایجاد کرتی ہے. محبت کیا کرتی ہے؟ محبت عمل کی سنگینی کو کم کر دیتی ہے. محبت عمل کی عمل کو آسان بنا دیتی ہے. محبت کے نتیجے میں جو عمل کرتا ہے انسان وہ اس کے اوپر بار نہیں رہتا, بوجھ نہیں رہتا. محبت کے نتیجے میں جو کرتا ہے تو معرفت کس لیے؟ محبت کے لیے. محبت کس لیے؟ محبت اس لیے کہ عمل کی سنگینی ختم ہو جائے. عمل کا جو گرام پن ہے, عمل کے اندر جو وزنی جو عمل نظر آ رہا ہے وہ وزنی پن ختم ہو جائے. جیسے کہ نمازیوں کے لیے کیا کہا گیا, انھا لکبیرت الا علی الخاشعین. قرآن مجید نماز کے تعلق سے یہ کہتا ہے کہ یہ نماز بوجھ ہے, سنگین بوجھ ہے, وزن ہے, بہت بڑی چیز ہے. کس کے لیے؟ ان لوگوں کے لیے نہیں ہے جو لوگ خاشع ہیں, جو لوگ اللہ کی عظمت کی وجہ سے اللہ کے سامنے خشوع و خضوع اور خوف کھاتے ہیں, ان لوگوں کے لیے نماز بوجھ نہیں ہے. ہم جو نماز پڑھتے ہیں, ہماری جو نماز ہے, ہماری نماز یہ ہے کہ ہم اپنا بوجھ اتار کر سر پہ رکھتے ہیں. نماز پڑھ کر ہم سبکی کا احساس کرتے ہیں, سبکی یعنی ہلکے پن کا احساس کرتے ہیں. ہلکا پن یعنی ایک بوجھ ہمارے سر پر منڈلا رہا تھا, نماز پڑھ کے وہ بوجھ ہم نے زمین پہ رکھ دیا. یہ خاشع کب ہوتا ہے انسان؟ انسان کے اندر اگر خاشع یعنی خاشع خشیت کہتے ہیں وہ خوف جو عظمت کی وجہ سے انسان کے اوپر طاری ہوتا, کسی کی عظمت کی وجہ سے, نہ کسی کے ڈراؤنے ہونے کی یا کسی اور وجہ سے, بلکہ عظمت کی وجہ سے, عظمت کے نتیجے میں جو خوف انسان کے دل پر طاری ہوتا اس کو خشیت کہتے ہیں. علماء کے تعلق سے بھی کیا کہا گیا, انما یخشى اللہ من عباده العلماء. اللہ سے ڈرنے والے وہی لوگ ہیں, اللہ سے خشیت کرنے والے وہی لوگ ہیں جو صاحبان علم ہیں. تو خشیت خاشع خشوع جب انسان کے اندر پیدا ہو جاتا تو خشوع جو ہے, خشوع کسی چیز یعنی کوئی چیز اب وزنی محسوس نہیں ہوتی, انسان کے اوپر بوجھ محسوس نہیں ہوتی. نماز پڑھتا, نماز میں تیر نکال لیا جاتا اس شخص سے, لیکن اس کو پتہ نہیں چلتا کہ نماز کے اندر اسے تیر نکال لیا گیا. صلوات پڑھ دیتے ہیں. یقینی طور پر ان کے تعلق سے یہ کہا جا سکتا ہے کہ ان کو امام کی صحیح شناخت تھی, تبھی وہ امام کے ساتھ آئے. اس کی ایک مثال حضرت علی اکبر علیہ السلام, جب کہ قافلہ کربلا کی طرف جا رہا تھا, ایک مقام پر امام حسین علیہ السلام رکے. رکنے کے نتیجے میں یہ ہوا کہ موسم گرم تھا, امام کی ہلکی سی آنکھ لگی. جیسے ہی امام بیدار ہوئے, آپ کی زبان سے کلمہ استرجاع جاری ہوا. کلمہ استرجاع کہتے ہیں انا للہ و انا الیہ راجعون. جیسے امام بیدار ہوئے نیند سے, بیدار ہوتے امام نے گھوڑے پر ہی انا للہ و انا الیہ راجعون پڑھا. جیسے ہی امام نے یہ پڑھا, حضرت علی اکبر وہیں امام کے پہلو میں کھڑے ہوئے تھے. حضرت علی اکبر نے پوچھا, بابا اس وقت کلمہ استرجاع پڑھنے کا کیا سبب ہے؟ تو حضرت نے فرمایا, بیٹا میں نے میری آنکھ جب لگی تو میں نے یہ دیکھا کہ ہمارا قافلہ بڑھ رہا ہے, اور ایک منادی یہ ندا دے رہا ہے کہ یہ قافلہ بڑھ رہا ہے اور موت اس قافلے کا تعاقب کر رہی ہے, موت اس قافلے کا پیچھا کر رہی ہے. یہ سن کر حضرت علی اکبر نے بابا سے یہ پوچھا, یا ابتا الاسنا علی الحق, بابا جان کیا ہم لوگ حق پر نہیں ہیں؟ تو اس وقت امام حسین علیہ السلام نے حضرت علی اکبر کو کہا, نعم ہاں ہم حق پر ہیں بیٹا, ہم حق پر ہیں. تو حضرت علی اکبر نے اس وقت یہ اپنے بابا سے یہ عرض کی کہ بابا جب ہم حق پر ہیں تو پھر موت سے کیا ڈرنا, اس وقت امام حسین علیہ السلام نے علی اکبر کو دعا دی, پروردگارا اس میرے فرزند کو ایک باپ کی جانب سے ایک بیٹے کو جو بہترین جزا عطا ہوتی ہے اس کو اس جزا کو تو میری طرف سے علی اکبر کو عطا فرما. یہ شناخت کا معیار ہے, یہ شناخت کا معیار ہے کربلا میں آنے والوں کی جو امامت کی شناخت ہے, یا معارف دینی کی جو شناخت ہے اس کا معیار یہ ہے. حضرت علی اکبر کہتے ہیں جب حق پر ہے تو پھر ڈرنا کس بات کا ہے, جب حق پر ہے. اور یہی نور نظر جب عاشور کا دن آیا تو آ کر جب انصار شہید ہو گئے تو بنی ہاشم سے سب سے پہلے حضرت علی اکبر سید الشہداء کی خدمت میں حاضر ہوئے, آ کر اذن بقا طلب کی, بابا جان مجھے مرنے کی اجازت دیجیے. حسین علیہ السلام نے بھی علی اکبر کو اجازت دینے میں تحمل نہیں کیا, کیونکہ حسین یہ جانتے تھے کہ اگر میں علی اکبر کو اجازت دینے میں تحمل کروں گا تو یہ بات دوسروں کے ذہن میں یہ آ سکتی ہے کہ اپنے بیٹے کو روک کر دوسروں کو بھیج رہے ہیں. تو حضرت سید الشہداء نے علی اکبر کو میدان جنگ میں بھیجنے کے لیے ذرہ برابر تحمل نہیں کیا. حضرت علی اکبر کو آپ نے اجازت تو دے دی, لیکن اجازت جب دی اور حضرت علی اکبر میدان جنگ میں جانے کے لیے آپ نے جب حرکت کی, اس وقت بڑی حسرت سے سید الشہداء نے علی اکبر کی طرف نگاہ کی. نگاہ کرنے کے بعد آپ نے آسمان کی طرف دیکھا, اللہم اشہد ہاؤلاء قوم فقد برز الیہم غلام اشبہ الناس بخلق وخلق برسول اللہ, پروردگارا تو گواہ رہی ہو کہ اب وہ جوان ان اشیاء سے مبارزہ اور جہاد کرنے کے لیے جا رہا ہے جو سیرت میں سورت میں تیرے نبی سے سب سے زیادہ مشابہ ہے, اور ہم جب بھی تیرے نبی کی زیارت کے مشتاق ہوتے تو اس جوان کو دیکھ لیا کرتے. پروردگارا, یہ کہہ کر حسین نے علی اکبر کو رخصت کیا. علی اکبر میدان جنگ میں آئے, علی اکبر نے جنگ کی, جنگ کرنے کے بعد دوبارہ پلٹ کر جب آئے, آ کر اپنے بابا سے شکایت کرتے ہیں, یا ابتا اللہ تشوقت قتلنی, بابا جان پیاس مجھے مارے ڈالتی ہے اور اہانی لوہے کی گرمی نے مجھے تڑپا دیا ہے. یہ کہنا تھا علی اکبر کا کہ سید الشہداء نے علی اکبر سے یہ کہا, بیٹا علی اکبر جاؤ ساقی کوثر تمہیں سیراب کریں گے. یہ سن کر علی اکبر دوبارہ پلٹے, اب جو دوبارہ پلٹے تو علی اکبر پھر پلٹ کر خیموں کی طرف نہ آ سکے, بلکہ علی اکبر نے سلام آخر بھیجا, بابا علی اکبر کا آخری سلام ہو آپ پر. یہ سن کر حسین علیہ السلام علی اکبر کی لاش کے پاس پہنچے. لاش کے پاس پہنچ کر امام علیہ السلام نے جملہ کہا, یا اے علی اکبر, اے علی اکبر علی دنیا بعد کنفا, تیرے بعد اس زندگانی یہ دنیا پر خاک ہے, تیرے بعد پوری اس زندگی پر خاک ہے. انا لله وانا الیہ راجعون, رزقنا بخزائنه وتسلیما لامره.
تعجیل پر